नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कवि थापासँगै माधव दुलालको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
प्रतिनिधि सभामा 91 सांसद निर्वाचित, नागरिकता विवादले रविलाई संसद पदको शपथ ग्रहण गर्न बाधा नपर्ने।
सरकार गठनमा मोलतोल र भागबण्डाको खेल सुरु हुने, मिलेर जान प्रचण्डलाई ओलीको टेलिफोन प्रस्ताव।
वर्तमान सरकारका 3 मन्त्री र 1 राज्य मन्त्री पराजित, 5 मन्त्री संसदमा दोहोरिन सफल।
महिला तथा युवती घरमै असुरक्षित रहेको प्रतिवेदन सार्वजनिक, रुसी आक्रमणले युक्रेनमा आणविक प्रकोप बढ्दै।
र विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरिया बीचको खेल जारी, क्यामरुनलाई हराउँदै स्विजरल्यान्डको विजयी सुरुवात।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
नियमित दूध सेवन गरौं, रोग प्रतिरोधात्मक क्षमता बढाऊ।
राष्ट्रिय दुग्ध विकास बोर्ड, हरियर भवन, ललितपुर।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रतिनिधि सभा सदस्यमा हालसम्म 91 सांसद निर्वाचित भएका छन्। 165 सदस्यमध्ये अब 74 नतिजा आउन बाँकी छ। हालसम्मको परिणामअनुसार नेपाली काङ्ग्रेस 32 क्षेत्रमा जितेर पहिलो दल बनेको छ। काङ्ग्रेसभन्दा 12 सिट कम ल्याएर एमाले दोस्रो स्थानमा छ। नेकपा माओवादी केन्द्र 9 क्षेत्रमा जित्दै तेस्रो स्थानमा कायम रहेको छ भने नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका 7-7 उम्मेद्वार सांसदमा निर्वाचित भएका छन्। राप्रपा 4 क्षेत्रमा विजय हुँदा अन्य दल र स्वतन्त्रले 12 स्थानमा जितेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर 2 निर्वाचित हुनुभएको छ। वर्तमान सरकारका राज्यमन्त्री उमेश श्रेष्ठ र संसदको मानव अधिकार समितिका सभापति कृष्ण भक्त पोखरेललाई पराजित गर्दै लामिछानेले संसदीय राजनैतिक यात्रा तय गर्नुभएको हो। लामिछानेले 49,261 मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिस्पर्धी कंग्रेसका उमेश श्रेष्ठले 15,099 मत पाउनुभयो भने एमालेका कृष्ण भक्त पोखरेलले 14,649 मत प्राप्त गर्नुभयो। नागरिकता विवादमा फँसेका लामिछाने संसद सदस्यमा निर्वाचित भए पनि संसदको शपथ ग्रहण गर्न पाउने नपाउने विषयमा निर्वाचन आयोग अहिले प्रष्ट नरहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो।
होइन, अब आयोगले निर्णय नगरेसम्म त उहाँका प्रक्रिया गरिरहन्छन्। अब त्यो आयोगको निर्णय निर्वाचन कार्यालयमा पठाएको हो, त्यसको विवरणहरू आउने क्रममा छ। अब आएपछि अब आयोगको क्षेत्राधिकार हो कि होइन आयोगले हेर्छ, क्षेत्राधिकार भए निर्णय गर्छ, नभए गर्दैन। अब ती अहिले निर्णय नभएको कारणले अन्य कामहरू रोकिँदैन, त्यो अर्को अन्यथा निर्णय नभएसम्म उहाँका कुराहरू रोकिँदैन नि। रोक्ने कुरो भएन नि आयोगले केही अरू केही थप निर्णय नभइकन।
चितवन क्षेत्र नम्बर 1 पूर्व अर्थमन्त्री र अर्थशास्त्रीलाई पराजित गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित हुनुभएको छ। शेयर ब्रोकर ढकालले पूर्व अर्थमन्त्री एमालेका सुरेन्द्र प्रसाद पाण्डेलाई 7,581 मतले पछि पार्दै निर्वाचित हुनुभएको हो। अर्थशास्त्री काङ्ग्रेसका विश्वनाथ पौडेलले 24,909 मत प्राप्त गर्नुभएको छ। ललितपुर क्षेत्र नम्बर 3 राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसीमा कार्की विजय हुनुभएको छ। तोसीमाले 31,136 मत पाउँदा निकटतम प्रतिद्वन्दी एमालेका अमृत खड्काले 12,963 तथा माओवादी केन्द्रकी वर्तमान सरकारका ऊर्जा मन्त्री रहनुभएकी पम्फा भुसालले 8,769 मत मात्रै पाउनु भएको छ। झापा 5 निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीले भने बदल्नका लागि राजनीतिक दल आवश्यक भन्दै चुनाव हुने 5 अगाडि मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावमा सहभागितालाई बालबालिकाले रमाइलोको रूपमा लिएको प्रतिक्रिया दिनुभएको छ।
निर्वाचनमा रमाइलो ढङ्गले आफ्नै रमाइलोको लागि पनि सरिक भएर एउटा माहौल बनाउन बालबालिकाहरूले जुन उत्साह देखाउनु हो त्यो पनि हामीले बालबालिका प्रयोग गर्यौँ तर बालबालिकाहरूको भविष्यप्रतिको जागरुकता रुचि निर्वाचनप्रतिको रुचि असाधारण देखियो र त्यसले युवा समुदायलाई पनि बढी उत्साहित गरेको देखियो।
पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल रौतहट क्षेत्र नम्बर 1 निर्वाचित हुनुभएको छ। तनहुँ 1 क्षेत्र नम्बर 1 नेपाली कङ्ग्रेसका रामचन्द्र पौडेल विजयी हुनुभएको छ।
प्रतिनिधि सभा र प्रदेश सभाको मतपरिणाम सार्वजनिक भइरहँदा आगामी सरकार निर्माण र संसद अधिवेशनको चासो बढेको छ। निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम मङ्सिर 22 गतेसम्ममा राष्ट्रपति समक्ष बुझाउने यसअघि नै बताइसकेको छ। अन्तिम परिणाम प्राप्त भएपछि राष्ट्रपतिले संसद अधिवेशन बोलाउने बाध्यात्मक संवैधानिक समय सीमा प्रारम्भ हुनेछ। चुनावी परिणामले वाकयुद्धमा उत्रिएका केपी शर्मा ओली र पुष्पकमल दाल प्रसन्न अहिले नरम भएर प्रस्तुत हुन थाल्नु भएको छ। विजयी भएकोमा दुवैले आज एकअर्कालाई बधाई दिँदै मिलेर जाने मौखिक कुराकानी नै भएको छ। प्रचण्डलाई फोन घुमाउनु भएका एमाले अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलन धराशायी भएको बताउनु भएको प्रचण्ड निकट स्रोतले बताएको छ। प्रचण्डले ओलीलाई तपाईँकै कारण यो अवस्था आएको जवाफ नरम भएर फर्काउनु भएको स्रोतले बताएको छ। कम्युनिस्ट आन्दोलन जोगाउनका लागि पार्टी एकता गरेको बताउँदै प्रचण्डले ओलीलाई तपाईँकै महत्त्वाकांक्षाका कारण यो अवस्था आएको हो भन्नुभएको छ। ओलीको मिलेर जाने प्रस्तावमा प्रचण्डले सल्लाह गर्ने जवाब दिनुभएको स्रोतले बताएको छ। काङ्ग्रेस नेतृत्वको वर्तमान चुनावी गठबन्धनबाट चुनावमा होमिएको नेकपा माओवादी केन्द्रले नतिजा प्रत्युत्पादक भएको बताएको छ। साना दलसँग केही स्थानमा तालमेल गरेर चुनावमा होमिएको एमाले पनि नतिजा अघिल्लो चुनावमा भन्दा खस्काएको छ।
नेकपा एमालेका अध्यक्षले सहयात्राका लागि माओवादीलाई फोन गरेपछि नेपाली कङ्ग्रेसलाई गठबन्धन जोगाउने चुनौती थपिएको छ। गठबन्धनको साथ लिएर तेस्रोबाट पहिलो दल बनेको कङ्ग्रेसका मत ट्रान्सफर नहुँदा दोस्रो ठूलो दल बन्ने महत्वाकांक्षा राखेर चुनावमा गएको तेस्रो दल माओवादी केन्द्र झनै खस्किने अवस्था आएको कङ्ग्रेसका नेता प्रदीप पौडेलको यो भनाइबाट पनि पुष्टि हुन्छ।
गठबन्धन गरेर हामी गयौँ, हामी इमान्दार थिएनौँ भन्ने होइन, नेतृत्व असाध्यै इमान्दार थियो, नेतृत्वले भनेकै हो। हाम्रो नेतृत्व नरहेको ठाउँमा चाहिँ गठबन्धनबाट जसले उम्मेदवारी प्राप्त गरेको छ उसलाई हाम्रै सम्झिएर इमान्दारीपूर्वक सहयोग गर भनेर भनेको हो। अब तर आम मतदाताले त्यसलाई त्यस रूपमा स्वीकार्नु भएन।
तेस्रो दल बनेर पनि माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ पाएर सरकारको नेतृत्व पाएको कङ्ग्रेसले चुनावपछि पनि उनीहरूको साथ लिएरै अघि बढ्ने रणनीति बनाएको छ। प्रधानमन्त्री र मन्त्री बाँड्नका लागि मात्रै गठबन्धन गराउने नभई संसद 5 चलाउन र देशलाई समृद्धितर्फ लैजान सँगैसँगै अघि बढ्नुपर्ने पौडेलको तर्क छ।
हैन, अब फेरि पनि खास विषयमा अन्तर्विरोध नभइकन यो गठबन्धन तोडिने स्थिति हुन्छ भन्ने मलाई लाग्दैन। वैचारिकीसँग जोडिएको गठबन्धनले मात्रै मुलुकलाई केही दिन सक्छ, गणितमा आधारित मात्रै भएर गठबन्धन गर्ने कुरा स्वाभाविक हुँदैन। त्यसर्थ यो गठबन्धन कायम रहेर अरू थप पक्षहरू यसमा जोडिने स्थिति बन्छ र नेतृत्व कङ्ग्रेसकै हुन्छ भन्ने मलाई विश्वास छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनमा अब मोलतोल र भागभन्डाको खेल सुरु हुने बताउनु भएको छ। झापा 5 प्रतिनिधि सभा सदस्यमा निर्वाचित ओलीले फेरि पनि सरकार बनाउन गाह्रो हुने भन्दै बनाए पनि टिकाउन झन गाह्रो हुने अवस्था आउने बताउनुभयो। ओलीले मतदाताकै कारण देश थप अस्थिरतातर्फ जाने भन्दै मतदाता नै सुध्रिनुपर्ने बताउनुभयो। उहाँले सरकार गठनबारे संविधानमा अनावश्यक दफा रहेको सुनाउनु भएको छ।
सरकार गठनको खेलमा एक दुई महिनामा कसैले बहुमत पुर्याएन भने प्रमुख पार्टीले सरकार बनाउने कुरामा, प्रमुख पार्टीले बनाएको एक महिनाभित्र बहुमत प्राप्त गर्न सकेन भने त्यसपछि अब फेरि अर्को सरकार गठनको प्रक्रिया, अर्को ढङ्गले अब कोही सांसदले सुरु गर भन्ने एउटा अनावश्यक दफा छ संविधानमा।
राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्याशित नतिजा ल्याएसँगै सरकार र आगामी संसदको भूमिका कस्तो हुन्छ भन्ने विषय आम चासोमा परेको छ। प्रमुख दलका दोस्रो तहका नेतालाई नै हराएर विजयी भएको स्वतन्त्र पार्टीका प्रवक्ता डाक्टर मुकुल ढकाललाई सहकर्मी जगत भण्डारीले नयाँ बन्ने सरकारमा पार्टी सहभागी बन्छ कि बन्दैन भनेर सोध्नु भएको छ।
अहिलेसम्ममा कस्तो छ भन्दाखेरि चाहिँ तपाईँको नेपालमा संसद भनेको चाहिँ एउटा फर्मालिटीको जस्तो मात्रै छ क्या। मान्छेले संसद कस्तो हुन्छ भन्ने कुरा मान्छेले महसुसै गर्न सकेको छैन। संसदको अधिकार एउटा प्रधानमन्त्री बनाउने नम्बर्सको लागि मात्रै प्रयोग भएको, सत्तो पाएको अरू नम्बर्सहरूमा एउटा सीमित फर्मालिटीको लागि मात्रै भएको देखिन्छ। वास्तवमा संसदभित्र जुन तहमा छलफलदेखि लिएर सबै कुरा हुनु पर्थ्यो त्यो कुराहरू भएको छैन। र हामी संसदलाई हामी सरकारमा गए पनि नगए पनि संसदको जुन भूमिका निर्दिष्ट गरेको छ, जुन अन्तर्राष्ट्रिय अभ्यासहरू भएका छन्, ती सबैलाई सँगालेर यसलाई नयाँ प्रारूपमा छलफल र बहसहरूलाई अगाडि बढाएर हामी यसलाई एकदमै प्रभावकारी बनाउने भूमिका खेल्छौँ।
तपाईँहरू सरकारमा चाहिँ सहभागी हुनुहुन्छ कि हुनुहुन्न?
सरकारमा सहभागी हुने र नहुने बारेमा हाम्रो पार्टीमा अहिलेसम्म कुनै छलफल नै भएको छैन। हामी पार्टीको केन्द्रीय समितिको बैठक बसेकै छैन अहिलेसम्म, होइन। र यो सबै जब रिजल्टहरू आउँछ तब पार्टीको केन्द्रीय समितिको बैठक बस्छ र त्यो बैठक बसिसकेपछि पार्टीबाट निर्वाचित साथीहरूसँग पनि संसदीय दल एउटा गठन हुन्छ, त्योसँग पनि बस्छ, केन्द्रीय समिति संसदीय दलको बिच छलफल हुन्छ र एउटा पार्टीले समग्र पार्टीले एउटा निर्णय लिन्छ र त्यो निर्णय सरकारमा सहभागी हुने पनि हुनसक्छ नहुने पनि हुनसक्छ। तर एउटा कुरा निश्चित के भइसकेको छ भन्दाखेरि चाहिँ अहिलेकै प्रारूपको जुन सरकार छ अहिलेकै कुरामा त्यो कुरामा चाहिँ हामी यस्तै ढङ्गको सरकारमा चाहिँ सहभागी हुँदैन।
तपाईँहरूलाई यो वैचारिक स्पष्टता नभएको र सङ्गठन सञ्जाल नभएको भनेर टिप्पणीहरू भइरहेको छ?
होइन, अब यो वैचारिक स्पष्टता नभएको भनेर चाहिँ फेरि अब कसले भनेको कहाँ भनेको भन्ने कुरा हुन्छ, होइन। यहाँ काङ्ग्रेस र माओवादी मिलिरहेको छ, एमाले र राप्रपा मिलिरहेको छ, अब उनीहरूको चाहिँ वैचारिक रूपमा स्पष्ट भएर मिलेको कि अस्पष्ट भएर मिलेको हो भन्ने प्रश्न चाहिँ बरु त्यहाँनिर खडा गर्नुपर्छ। हामीलाई वैचारिक रूपमा अस्पष्ट भएको भन्ने हो भने नेपालमा हामी जति स्पष्ट, नेपालमा कुन राजनीतिक दल स्पष्ट छ त वैचारिक रूपमा? नेपालको जनताको शिक्षा स्वास्थ्य रोजगारीको कुराहरू अगाडि बढ्नुपर्छ भनेर भन्यौँ, त्यो दल चाहिँ वैचारिक रूपमा स्पष्ट नहुने रे। अनि अरू दलहरू जो आफू आफूमा आज एउटासँग अर्को अर्कोसँग गरेर अनेक गरिरहेको छ, ती दलहरू चाहिँ स्पष्ट हुने भन्ने यो यो जुन कोणबाट यसलाई एनालाइसिस गरियो, जुन विचार र विश्लेषण गरियो, त्यो विश्लेषणमै हाम्रो असहमति छ। र सङ्गठन सञ्जालको कुराहरू जुन भनिएको छ, सङ्गठन सञ्जाल निश्चित रूपमा पाँच महिनामा बनेको, पार्टीको सङ्गठन सञ्जाल पूर्ण रूपमा बनिसकेको छैन, यसलाई हामी पुरा गर्छौँ र यसको लागि त अब समय छ नि त। अब हामी हाम्रो कामै पार्टी विस्तार, पार्टीको निर्माणमा हाम्रो एउटा टिम नै छ जो सरकारमा संसदमा हामी सहभागी भएको छैन, हामी सम्पूर्ण शक्ति हामी यसमा लाग्छ।
नेपाल परिवेशमा चुनाव सम्बन्धी थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
नमस्कार जेठाबा, बाले त ढुसी लागेको मकै पो छोडाउनु भएको छ त?
नानी, अलिअलि ढुसी लागेर के नै हुन्छ र, यस्तो मकै खाँदा अहिलेसम्म कसैलाई केही भएको जस्तो लाग्दैन।
यो हरियो रङको ढुसी लागेको मकैमा त अफ्लाटोक्सिन भन्ने विषाक्त हुन सक्छ। यस्तो मकै खाएमा कलेजो, मृगौला र क्यान्सर जस्ता रोग लाग्न सक्छ। त्यति मात्र कहाँ हो र, यस्तो मकै गाई भैँसीलाई खुवाउँदा दुध समेत विषाक्त हुन्छ।
ओहो, यो त साह्रै खतरनाक पो रहेछ, अब के गर्ने हो त नि?
अलिकति ध्यान दियौँ भने ढुसी लाग्नबाट रोक्न सकिन्छ। मकैको घोगा पुरै खोस्टाले ढाकिने जातको मकै लगाउनु पर्छ। घाम लागेको दिन पारेर मकै भित्र्याउनु पर्छ। भाँचिसकेपछि दुई चार पटक घाममा सुकाउनु पर्छ। हावा लाग्ने र सुक्खा ठाउँमा भण्डारण गर्नु पर्दछ।
हुन्छ नानी, अब ढुसी परेको मकै आफू पनि खादिन र दानामा पनि प्रयोग गर्दिन।
अफ्लाटोक्सिन मानव स्वास्थ्यका लागि हानिकारक भएकाले यसबारे सबै सचेत हुन जरुरी छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र श्रीमहल ललितपुर।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुशीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बीमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोरा छोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्स्योरेन्स र यसका विभिन्न जीवन बीमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बेहोर्ने, समग्र नारीहरूप्रति समर्पित बीमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बीमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 14 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
वर्तमान सरकारका 5 मन्त्री विजयी भएका छन्। 3 मन्त्री र 1 राज्य मन्त्री पराजित भएका छन्। श्रम मन्त्री शेरबहादुर कुँवर अछामबाट निर्वाचित हुँदा गृहमन्त्री बालकृष्ण खाँड रूपन्देहीबाट विजयी हुनुभएको छ। उद्योग मन्त्री दिलेन्द्र बडु पूर्व मन्त्री गणेश ठगुन्नालाई पराजित गरेर दार्चुलाबाट निर्वाचित हुनुभएको छ। शिक्षा मन्त्री देवेन्द्र पौडेल बागलुङ 2 र सहरी विकास मन्त्री मेटमणि चौधरी दाङ क्षेत्र नम्बर 1 निर्वाचित हुँदा अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिममा जित सुनिश्चित गर्नुभएको छ। खानेपानी मन्त्री उमाकान्त चौधरी 12-1, संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सुनसरी 4 र परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का उदयपुर 1 जितका लागि संघर्ष गरिरहनु भएको छ।
राज्य मन्त्री उमेश श्रेष्ठ चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछानेसँग पराजित हुनुभएको छ। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, पर्यटन मन्त्री जीवनराम श्रेष्ठ र ऊर्जा मन्त्री पम्फा भूषाल पराजित हुनुभएको छ। अहिलेको मन्त्री परिषदमा रहेका महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, भूमि व्यवस्था मन्त्री शशी श्रेष्ठ, स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङ, शिक्षा राज्य मन्त्री बोधमाया कुमारी यादव र स्वास्थ्य राज्य मन्त्री हिराचन्द्र केसी चुनावी मैदानमै उत्रिनु भएन।
कङ्ग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाली सांसदको लोगो लगाउन नपाउनु हुने भएको छ। मकवानपुरको क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य उम्मेद्वार उपाध्यायलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बहादुर सिंहले हराउनु भएको छ। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई लमजुङ 1 एमालेका पृथ्वी सुब्बा गुरुङसँग पराजित हुनुभएको छ। कंग्रेसका प्रकाश मानसिंह काठमाडौँ क्षेत्र नम्बर 1 निर्वाचित हुँदा पूर्व महामन्त्री कृष्ण सिटौलालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले दोस्रो पटक हराउनु भएको छ। मधेस केन्द्रित राजनीति गर्दै आएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर जसपाका हरिनारायण यादवसँग पराजित हुनुभएको छ।
अध्यक्ष उपेन्द्र यादव भने जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित हुनुभएको छ। एमालेका मुख्य सचेतक समेत रहनुभएका विशाल भट्टराईले पनि हार बिहोर्नु परेको छ। एमालेका महासचिव शङ्कर पोखरेललाई माओवादी केन्द्रकी रेखा शर्माले पराजित गर्नुभएको छ। अघिल्लो संसदमा राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद एवं पार्टी उपाध्यक्ष दुर्गा पौडेल एमालेका सूर्य थापासँग पराजित हुनुभएको छ। पूर्व सभामुख ओनसारी घरतीमगर काठमाडौँ 2 निवर्तमान उपसभामुख पुष्पा भूषाल गौतम अर्घाखाँचीबाट पराजित हुनुभएको छ। काङ्ग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा भने निर्वाचित भइसक्नु भएको छ।
दुई गठबन्धनका उम्मेद्वारलाई पाखा लगाएर मोरङको प्रतिनिधि सभा क्षेत्र नम्बर 5 स्वतन्त्र उम्मेद्वारी दिएका नेकपा एमालेका बागी योगेन्द्र मण्डल निर्वाचित हुनुभएको छ। सत्तारूढ 5 गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार शिवकुमार मण्डल र एमाले गठबन्धनका तर्फबाट जसपाका राजकुमार राई यादवलाई पछि पार्दै योगेन्द्र विजयी बन्नुभएको हो। उहाँले 21,820 मत प्राप्त गर्दा माओवादीका शिवकुमारले 17,486 र जसपाका राजकुमार यादवले 17,390 मत पाउनु भएको छ। यस्तै नेकपा एमालेबाट टिकट पाएरै पनि पार्टी त्यागेर स्वतन्त्र उम्मेद्वारी दिनुभएको प्रभु शाह पनि विजयी हुनुभएको छ। शाह रौतहट क्षेत्र नम्बर 3 प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो।
काङ्ग्रेसका नेता शशाङ्क कोइराला लगातार 4 पटक नवलपरासी बर्दघाट सुस्ता पूर्व 1 विजयी हुनुभएको छ। काङ्ग्रेसका श्याम कुमार घिमिरे सिन्धुली 1 प्रतिनिधि सभा सांसदमा विजयी हुनुभएको छ। झापा क्षेत्र नम्बर 4 प्रतिनिधि सभा सदस्यमा एमालेका लाल प्रसाद एलपी सावा लिम्बू विजयी हुनुभएको छ। धनकुटाबाट एमालेका राजेन्द्र राईले काङ्ग्रेसका सुनिल थापालाई पराजित गर्नुभएको छ। सोलुखुम्बु एकबाट एमालेका मानवीर राई पनि संघीय संसदमा निर्वाचित हुनुभएको छ।
एकमात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा माओवादी केन्द्रका रामकुमार राई पासाङ निर्वाचित हुनुभएको छ। सर्लाही क्षेत्र नम्बर एकमा सत्ता गठबन्धनका साझा उम्मेद्वार लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका रामप्रकाश चौधरी विजयी हुनुभएको छ। भक्तपुर क्षेत्र नम्बर एकमा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल भारी मतले विजयी हुनुभएको छ। भक्तपुर क्षेत्र नम्बर दुईमा एमालेका महेश बस्नेतलाई पराजित गर्दै कंग्रेसका दुर्लभ थापा विजयी हुनुभएको छ। बाँकेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर तीनमा नेपाली कंग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर निर्वाचित हुनुभएको छ।
एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको अर्घाखाँचीका तीनवटै सीटमा नेकपा एमाले विजयी भएको छ। प्रतिनिधि सभामा एमालेका केन्द्रीय सचिव टोप बहादुर रायमाझी तथा प्रदेश सभा कमा केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेशसभा खमा रामजी प्रसाद घिमिरे विजय हुनुभएको हो। रायमाझी विक्रमसम्म 2064, 74 र 79 गरी चार पटक विजयी हुनुभएको छ। धादिङ दुईमा सत्ता गठबन्धनका उम्मेद्वार नेपाली काङ्ग्रेसका रामनाथ अधिकारी विजयी हुनुभएको छ।
इलामको क्षेत्र नम्बर एकमा रोकिएको मतगणना सुचारू गर्ने सहमति भएको छ। विभिन्न राजनैतिक दलका प्रतिनिधि र स्वतन्त्र उम्मेद्वारहरूबीच सर्वदलीय बैठकबाट मतगणना सुचारू गर्ने सहमति भएको हो। हालसम्म 23,865 मतगणना सकिएको छ। सार्वजनिक भएको नतिजा अनुसार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल 1,507 मतान्तरले पछि पर्नुभएको छ।
नेपाल परिवेशमा स्वतन्त्र उम्मेद्वार रञ्जु दर्शनासहित सात उम्मेद्वारको जमानत नै जफत लगायतका राष्ट्रिय अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
नेपाल ब्याङ्क डबल धमाका मुद्दती खाता हुन्छ सावा रकम दब्बर 5 वर्ष 9 महिना 29 दिनमा। साथै नेपाल ब्याङ्क डबल धमाका रेमिट्यान्स मुद्दती खाता पाइन्छ सावाको 2 गुणा रकम 5 वर्ष 5 महिनामा।
समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
नमस्ते, म जिति नेपाल। केबी श्याम डोवाल ब्रान्डका उत्कृष्ट आल्मुनियम प्यानलहरू सजिलै जोड्न सकिने, विभिन्न रङहरूमा उपलब्ध, उत्कृष्ट क्वालिटी तथा वर्षौँ टिक्ने, विगत 27 वर्षदेखि अन्तर्राष्ट्रिय प्रविधिद्वारा नेपालमै उत्पादित ISO सर्टिफाइड केबी श्याम डुवाल ब्रान्डका आल्मुनियम प्यानलहरू हरेक गुणले सम्पन्न केबी श्याम डुवाल ब्रान्डको आल्मुनियम प्यानलहरूबाट बनेको झ्याल, ढोका तथा पार्टिसनहरू हरेक घर तथा अफिसका लागि नेपाल अधिराज्यभर उपलब्ध छ। केबी श्याम डुवाल ब्रान्ड, हाम्रो सामान हाम्रै स्वामीमा।
यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाह संचार र थाह खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। डोल्पामा प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा 11,225 भोट ल्याएर विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी नेकपा एमालेका गणेश बहादुर शाहीले 5,498 भोट ल्याएर पराजित हुनुभयो। पूर्व पर्यटन राज्य मन्त्री समेत रहेको बुढाले सत्तारूढ गठबन्धनको साथ रहेको थियो।
चर्चित मानिएका 5 सहित 7 उम्मेद्वारको जमानत नै जफत भएको छ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 5 स्वतन्त्र उम्मेद्वार दिनुभएकी रञ्जु दर्शनाले यो चुनावमा जमानत समेत जोगाउन सक्नु भएन। काठमाडौँ 9 उम्मेद्वार दिनुभएका साझा पार्टी नेपालका मिलन पाण्डेको पनि जमानत जफत भएको छ। दाङ क्षेत्र नम्बर 1 उम्मेद्वार बन्नुभएकी गङ्गा चौधरी सद्गौवा झापा 5 प्रतिनिधि सभा सदस्यमा उम्मेद्वार दिएका युग पाठकको पनि जमानत जफत भएको छ। काठमाडौँ क्षेत्र नम्बर 2 उम्मेद्वार दिएका सचेत नेपाली पार्टीका अध्यक्ष पुण्य प्रसाद प्रसाईको पनि जमानत जफत भएको छ। काठमाडौँ 7 स्वतन्त्र उम्मेद्वार दिएका ईश्वर अरियालको पक्षमा 102 मत मात्रै परेपछि जमानत जफत भएको छ। 10% भन्दा कम ल्याएका उम्मेद्वारको जमानत जफत हुने कानुनी व्यवस्था छ।
नुवाकोटको निर्वाचन क्षेत्र नम्बर 1 खमा कङ्ग्रेसका रमेश कुमार महत विजयी हुनुभएको छ। धादिङ 1 खमा नेकपा माओवादी केन्द्रका शालिकराम जमकट्टेल विजयी हुनुभयो। काभ्रे एक कमा पनि माओवादी केन्द्रका रत्न ढकाल विजयी हुनुभएको छ। ललितपुर क्षेत्र नम्बर 3 को प्रदेश सभातर्फ कमा रघुनाथ महर्जन र खमा प्रेम भक्त महर्जन जित्दा भक्तपुर एक को खमा नेमकिपाका सुरेन्द्र राज गोसाई विजयी हुनुभएको छ। चितवनको एक प्रदेशसभा कतर्फ नेकपा एमालेका जगन्नाथ थपलिया र प्रदेशसभा खतर्फ नेकपा एकीकृत समाजवादीका कृष्ण प्रसाद खनाल विजयी हुनुभएको छ। यस्तै सुर्खेत 2 खमा माओवादीका बिन्दमान विष्टले एमालेका ताराकेशर गौतमलाई पराजित गर्नुभएको छ। दाङको क्षेत्र नम्बर 1 को प्रदेशसभा खमा भने नेपाली कंग्रेसका अनुराग खड्का निर्वाचित हुनुभएको छ।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। महिला तथा युवतीहरू आफ्नो घरमै असुरक्षित रहेको प्रतिवेदन सार्वजनिक भएको छ। संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् 2021 यता विश्वभर कम्तीमा 45,000 महिलाको हत्या परिवारका सदस्यहरूबाटै भएको पाइएको छ। लागु औषध तथा अपराध सम्बन्धी संयुक्त राष्ट्रसङ्घको कार्यालय युएनओडिसी र युएन वुमनका अनुसार प्रत्येक घण्टा 5 भन्दा बढी महिला वा बालिका आफ्नो परिवारको कुनै न कुनै सदस्यबाट मारिने गरेको उल्लेख छ। प्रतिवेदनले महिला हत्यामा यसको निष्कर्ष डरलाग्दो रूपमा बढिरहेको समेत उल्लेख गरेको छ। प्रतिवेदनमा आउन नसकेका अझै वास्तविक तथ्याङ्कहरू बढी हुन सक्ने उल्लेख छ। संयुक्त राष्ट्रसङ्घका अनुसार हरेक वर्ष जाना जानी मारिएका सबै महिला र युवतीमध्ये लगभग 56% घनिष्ठ साझेदार वा परिवारका अन्य सदस्यहरूद्वारा नै हुने गरेका छन्।
युक्रेनका आणविक ऊर्जा प्रमुख पेट्रो कुटिनले रुसी आक्रमणले आणविक र रेडियोधर्मी प्रकोपलाई जोखिममा पारेको बताउनु भएको छ। रुसले युक्रेनमाथि निरन्तर आक्रमण गर्दा आणविक र रेडियोधर्मी प्रकोप निम्त्याउने जोखिम बढाएको उहाँको भनाइ छ। रुसी आक्रमणबाट युक्रेनको सबै आणविक ऊर्जा केन्द्रहरू 40 वर्षमा पहिलो पटक पावर ग्रिडबाट विच्छेद भएको समेत बताइएको छ। 9 महिना अघि रुसले युक्रेनमा आक्रमण गरेपछि रुसी सेनाले कब्जामा लिएको जोपोरिजिया प्लान्टबाट भने आज बिहान पुनः ग्रिडमा जोडिएको र ब्याकअप जेनेरेटरहरू बन्द गरिएको उहाँले जानकारी दिनुभयो।
अब विश्वकप फुटबल
FIFA World Cup Football 2022 Update। World Cup Update का साथमा
महारुद्र आयुर्वेद हस्पिटल प्राली ग्वारको B&B हस्पिटलको अगाडि नेचर भिजिट ट्राभल्स एन्ड टुर मेन भवन नयाँ बानेश्वर लिवास कलेक्सन सोरखुट्टे नयाँ बजार।
कतारमा जारी विश्वकप फुटबलमा अहिले उरुग्वे र दक्षिण कोरिया बीच प्रतिस्पर्धा भइरहेको छ। कतारको एजुकेशन सिटी रङ्गशालामा जारी खेलमा दुवै टोली गोल रहित बराबरीमा खेलिरहेका छन्। पहिलो हाफमा दुवै टोलीले गोल गर्ने राम्रो अवसर पाए पनि सदुपयोग भने गर्न सकेनन्। दोस्रो हाफको 85 मिनटमा पुग्दा पनि दुवै टोलीले गोल गर्न सकेका छैनन्। दुई पटक विश्वकपको उपाधि उचालिसकेको उरुग्वे दक्षिण कोरियालाई हराउँदै स्पष्ट 3 जोड्न चाहन्छ। सन् 1930 र 1950 विजेता उरुग्वेले सन् 2010 सेमिफाइनल र सन् 2018 क्वार्टर फाइनलसम्मको यात्रा तय गरेको थियो। कोरियाले पछिल्लो 2 संस्करणमा समूह चरण पार गर्न सकेको छैन।
विश्वकप अन्तर्गत आजै भएको पहिलो खेलमा स्विजरल्यान्डले विजयी सुरुवात गरेको छ। कतारको अल जनौब रङ्गशालामा भएको पहिलो खेलमा अफ्रिकी राष्ट्र क्यामरुनमाथि 1-0 जित निकाल्दै स्विजरल्यान्ड विश्वकपमा सुखद सुरुवात गरेको हो। पहिलो हाफ बराबरीमा खेले पनि स्विजरल्यान्डले दोस्रो हाफमा गोल गर्दै अग्रता बनायो। खेलको 48 मिनटमा स्विजरल्यान्डका ब्रेल एम्बोलले गोल गर्दै अग्रता दिलाए। स्विस टोलीले पछिल्लो पटक खेलेका 5 विश्वकपमा पहिलो खेल हारेको छैन। जितसँगै स्विजरल्यान्डले 3 जोडेको छ।
आजै हुने तेस्रो खेलमा उपाधिको दावेदारका रूपमा हेरेको पोर्चुगल र अफ्रिकी राष्ट्र घानाबीच प्रतिस्पर्धा हुँदैछ। कतारको रस अभाव अबौधमा रहेको 974 स्टेडियममा नेपाली समयअनुसार राति 9:45 हुने खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ। क्रिस्टियानो रोनाल्डो सहित स्टार र चर्चित खेलाडीले भरिएको पोर्चुगल घानालाई हराएर विश्वकपमा सुखद सुरुवात गर्न चाहन्छ। यसअघि भएका विश्वकपका 2 खेलमा जापान र साउदीले अप्रत्याशित नतिजा निकालेकाले पोर्चुगललाई स्तब्ध पार्दै घाना पनि विश्वकपमा सुखद सुरुवात गर्ने योजनामा छ। 2014 विश्वकपमा समूह चरणमै प्रतिस्पर्धा हुँदा पोर्चुगल 2-1 विजयी भएको थियो।
आजै हुने अर्को खेलमा 5 पटकको विश्व विजेता ब्राजिल र सर्बिया आम्ने सामने हुँदैछन्। कतारको दुहा स्थित लुसेल आइकोनिक स्टेडियममा राति 9:15 हुने खेलमा सर्बियालाई सहजै हराउँदै ब्राजिल स्पष्ट जितको खोजीमा हुनेछ। युवा खेलाडीहरूले भरिएको ब्राजिल यसपटकको विश्वकपमा निकै बलियो टोलीको रूपमा देखिन लागेको छ। विश्व चर्चित अनुहार नियमारसँगै टोलीमा अन्य चर्चित खेलाडीहरू पनि रहेकोले आज सर्बियामाथि सहज जितको खोजीमा हुनेछन्।
र नेपाली फुटबल, अखिल नेपाल फुटबल सङ्घ एन्फाले रिक्त रहेको मुख्य प्रशिक्षकका लागि खुला छनौटको नीति लिएको छ। एन्फाले आज राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकसहित विभिन्न छ पदका लागि दरखास्त आह्वान गरेको हो। एन्फाले फिफाको प्रो लाइसेन्स प्राप्त प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको जनाएको छ। मुख्य प्रशिक्षक अब्दुल्ला अल मुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली नेपालका प्रशिक्षकहरूले नै सम्हाल्दै आएका थिए। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
प्रतिनिधि सभामा 91 सांसद निर्वाचित, नागरिकता विवादले रविलाई संसद पदको शपथ ग्रहण गर्न बाधा नपर्ने।
सरकार गठनमा मोलतोल र भागभन्डाको खेल सुरु हुने, मिलेर जान प्रचण्डलाई ओलीको टेलिफोन प्रस्ताव।
वर्तमान सरकारका 3 मन्त्री र 1 राज्य मन्त्री पराजित, 5 मन्त्री संसदमा दोहोरिन सफल।
महिला तथा युवती घरमै असुरक्षित रहेको प्रतिवेदन सार्वजनिक, रुसी आक्रमणले युक्रेनमा आणविक प्रकोप बढ्दै।
र विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरिया बीचको खेल जारी, क्यामरुनलाई हराउँदै स्विजरल्यान्डको विजयी सुरुवात।
थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विकलाई धन्यवाद। कवि र माधव बिदा हुन्छौ, नमस्कार।
थाहा सञ्चार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।